रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभा निर्वाचनमा सेना परिचालनका लागि राष्ट्रपति रामचन्द्र पौडेलको स्वीकृति। निर्वाचनका विषयमा प्रधानमन्त्री सुशीला कार्कीद्वारा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरूसँग छलफल। जेएनजी आन्दोलनका क्रममा तोडफोड़ र आगजनीमा संलग्न 283 जना विरूद्ध मुद्दा दर्ता गरिएको गृहमन्त्री ओम प्रकाश अर्यालद्वारा जानकारी। हङकङको आवासीय भवनहरूमा भएको भीषण आगलागीमा परि मृत्यु हुनेको संख्या 65 पुग्यो। र नेपाल प्रिमियर लीग एनपीएलमा सुदूरपश्चिम रोयल्सको लगातार चौथो जीत, पोखराद्वारा जनकपुर 25 रनले पराजित। अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सेना परिचालनका लागि स्वीकृति प्रदान गर्नुभएको छ। राष्ट्रपति पौडेलले प्रधानमन्त्रीको सिफारिश तथा मन्त्री परिषदको निर्णय अनुसार फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्न सुरक्षा व्यवस्थाका लागि सेना परिचालन गर्ने स्वीकृति प्रदान गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाद्वारा आज जारी विज्ञप्तीमा जनाइएको छ। प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका नेताहरूबीच प्रतिनिधि सभा निर्वाचन लगायतका विषयमा छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल तथा एमालेका तर्फबाट महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप गेवाली र केन्द्रीय सदस्य महेश बर्तौला सहभागी हुनुहुन्थ्यो। त्यसै गरी प्रधानमन्त्री कार्की र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्त ठाकुरबीच आगामी प्रतिनिधि सभा निर्वाचन लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री कार्कीले अध्यक्ष ठाकुरलाई आगामी फागुन 21 गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि वातावरण बनाउनका लागि सक्दो भूमिका खेलिदिन आग्रह गर्नुभयो। भेटमा अध्यक्ष ठाकुरले आफूहरू चुनावको तयारीमा रहेको र सम्भावित गठबन्धनका विषयमा छलफल गरिरहेको जानकारी गराउनु भएको थियो। प्रधानमन्त्री सुशीला कार्कीले आफ्ना श्रमिक कर्मचारीको सामाजिक सुरक्षालाई बोझको रूपमा नलिन निजी क्षेत्रसँग आग्रह गर्नुभएको छ। 8 सामाजिक सुरक्षा दिवसका अवसरमा आज सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आयोजित कार्यक्रममा श्रमिकको सामाजिक सुरक्षालाई बोझ नमानि शानको रूपमा लिन प्रधानमन्त्री कार्कीले आग्रह गर्नुभयो। प्रधानमन्त्री कार्कीले दिन प्रतिदिन आकार बढ़दै गएको सामाजिक सुरक्षा कोषलाई राष्ट्र निर्माणमा कसरी उपयोग गर्ने भन्ने सन्दर्भमा पनि गृह कार्य हुन आवश्यक रहेको उल्लेख गर्नुभयो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डाक्टर कृष्णहरि पुष्करले श्रमिक कर्मचारीका पक्षमा कोष स्थापना भएको स्पष्ट गर्दै सामाजिक सुरक्षा योजनामा आबद्धता वृद्धि र निरन्तरता तथा जनचेतना वृद्धि गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो। कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले सामाजिक सुरक्षा कोषमा अनौपचारिक क्षेत्रमा रहेका श्रमिकलाई पनि समेट्न शुरू गरिएको बताउनुभयो। त्यस अवसरमा संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलको उपस्थितिमा मन्त्रालय अन्तर्गतका संचार संस्थाहरू सार्वजनिक सेवा प्रसारण नेपाल, राष्ट्रिय समाचार समिति रासस, गोर्खापत्र संस्थान, प्रेस काउन्सिल र न्यूनतम पारिश्रमिक निर्धारण समितिका कर्मचारीलाई सामाजिक सुरक्षामा आबद्ध गराउने सहमतिमा हस्ताक्षर भएको छ। सार्वजनिक सेवा प्रसारण नेपालका तर्फबाट कायम मुकायम प्रमुख प्रशासकीय अधिकृत विष्णुराम नेउपानेले सहमति पत्रमा हस्ताक्षर गर्नुभयो। संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आजबाट लागू हुने गरी सबै सरकारी संचार माध्यममा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम प्रारम्भ गरिएको बताउनु भएको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयमा आज पत्रकारसँग कुरा गर्दै संचार मन्त्री खरेलले सरकारी संचार माध्यमहरू सार्वजनिक सेवा प्रसारण नेपाल, राष्ट्रिय समाचार समिति, गोर्खापत्र संस्थान, प्रेस काउन्सिल नेपाल र न्यूनतम पारिश्रमिक निर्धारण समितिमा कार्यरत सबै कर्मचारी संचारकर्मीहरूमा सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन हुने गरी द्विपक्षीय सम्झौता भएको जानकारी दिनुभयो। गृहमन्त्री ओम प्रकाश अर्यालले भयरहित र शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन सरकारले पूर्ण तयारीका साथ काम गरिरहेको बताउनु भएको छ। संसदको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आज बसेको बैठकमा गृहमन्त्री अर्यालले निष्पक्ष र शान्तिपूर्ण निर्वाचन गराउन सरकार पूर्ण प्रतिबद्धताका साथ काम गरिरहेको बताउनुभयो। गृहमन्त्री अर्यालले लुटिएका हतियार र भागेका कैदीबन्दीहरूको खोजी कार्यका लागि सबै सुरक्षा निकायको समन्वयमा विशेष अनुसन्धान टोली परिचालन गरिएको बताउनुभयो। यस्तै आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीमा संलग्न 595 जनालाई पक्राउ गरिएको र 283 जना विरूद्ध मुद्दा दर्ता भइसकेको गृहमन्त्री अरियालले समितिलाई जानकारी गराउनुभयो। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईको
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। नेपाली कंग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरले नेपाली कंग्रेस नेता प्रधान नभई नीति प्रधान पार्टी भएको बताउनु भएको छ। त्रिभुवन विश्वविद्यालय अन्तर्गतको सोभि परिषदको राष्ट्रिय अधिवेशनको आज काठमाण्डुमा उद्घाटन गर्दै सहमहामन्त्री राठौरले कंग्रेसलाई नेता प्रधान बनाउने दुष्प्रयास गरेको बताउनुभयो। कंग्रेसमा पछिल्लो समयमा देखिएको विवादको मुख्य चुरो पार्टी नीति प्रधान र नेता प्रधान भन्ने रहेको बताउनुभयो। नेपाली कंग्रेसमा नेताहरू अस्थायी र नीति तथा विचार स्थायी रूपमा रहेको र देशका तमाम मजदूर, किसान, महिला सहितका विभिन्न वर्ग र क्षेत्रका मानिसहरूको साझा घर भएको बताउनुभयो। 15 महाधिवेशनमा पार्टी सभापतिको उम्मेद्वार हुने तयारीमा आफू रहेको समेत उहाँले स्पष्ट पार्नुभयो। उच्च अदालत पाटनले भेप मार्फत सुन तस्करी गरेको आरोप लागेका पूर्व सभामुख कृष्ण बहादुर महरालाई 20 लाख रूपियाँ धरोटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीश अर्जुन प्रसाद कोइराला र तेजेन्द्र प्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले सो आदेश दिएको हो। महरालाई गत असोज अन्तिम साता नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेको थियो। नेपाली कम्युनिष्ट पार्टी नेकपा र जनता समाजवादी पार्टी जसपाको एकीकरण पक्षधर समूह, जनजागरण पार्टी नेपाल, नेकपा बहुमत विद्रोही समूह र नेकपा विद्रोही समूह बीच एकता घोषणा भएको छ। आज काठमाण्डुमा एक कार्यक्रमका बीच पार्टी एकता घोषणा गर्दै सहमति पत्रमा हस्ताक्षर गरिएको छ। सहमति पत्रमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव कुमार नेपाल र जसपा एकीकरण पक्षधर समूहको तर्फबाट संघीय परिषद अध्यक्ष राजेन्द्र श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उद्गार गोइत सहित 10 जना विरूद्ध आज विशेष अदालत काठमाण्डुमा आरोप पत्र दायर गरेको छ। आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार लगमा बजार नजिकको पोखरीको डीलमा माटो पूर्ने तथा घाट निर्माणमा ठेक्का प्रक्रियामा मिलोमेतो गरी सार्वजनिक सम्पत्ति हिनामिना गरेको अभियोगमा उनीहरूमाथि आरोप पत्र दायर गरिएको हो। आरोप पत्रमा गोइत सहित कार्यपालिका सदस्य धनेश्वर यादव, धर्मनाथ मण्डल, पल्टु कवारी, विनोद राम, शमसुल मिया मुमिन, निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र कुमार सढान, लेखापाल संजीव कुमार महतो, जिन्सी शाखा प्रमुख जुगल किशोर यादव तथा ठेक्का पाउने कम्पनीका अध्यक्ष सन्तोष कुमार यादव समेतलाई भ्रष्टाचार निवारण ऐन बमोजिम सजायको माग दावी सहित प्रतिवादी बनाइएको आयोगका प्रवक्ता पौडेलले जानकारी दिनुभयो। हङकङको ताइपो जिल्ला स्थित आवासीय भवनहरूमा भएको भीषण आगलागीमा परि मर्नेको संख्या 65 पुगेको छ। घटनामा परि घाइते हुनेको संख्या 70 नागेको र जसमा 10 अग्नि नियन्त्रक रहेका अधिकारीहरूले बताएका छन्। 8 भवन भएको एक आवासीय कम्प्लेक्समा लागेको आगो नियन्त्रणमा लिन अग्नि नियन्त्रकहरू निरन्तर प्रयासमा रहेका र घटनामा 270 भन्दा बढ़ी मानिस सम्पर्कविहीन रहेका छन्। हिजो दिउँसो वाङफुल कोटमा कोटका 31 तले आवासीय ब्लकहरूमा गरिएको मर्मत सम्भारका क्रममा बाँकी रहेको प्रज्वलनशील सामग्रीका कारण आगो तीव्र गतिमा फैलिएको बताइएको छ। श्रीलंकामा भारी वर्षा र पहिरोका कारण 31 जनाको मृत्यु हुनका साथै 14 जना बेपत्ता भएका विपद व्यवस्थापन केन्द्र डीएमसीले जनाएको छ। केन्द्रका अनुसार बाढ़ीका कारण हजारौं मानिसहरू विस्थापित भएका छन्। अब आर्थिक समाचार केशव ढुंगानाबाट।
नेपाल राष्ट्र बैंकले बिहिबारदेखि 100 रुपियाँ दरको नयाँ बैंक नोट प्रचलनमा ल्याएको छ। राष्ट्र बैंकले बिहिबार एक सूचना जारी गरी नयाँ विशेषता सहितको 100 रुपियाँ दरको नयाँ नोट प्रचलनमा ल्याएको जानकारी दिएको हो। नयाँ नोटमा बायाँ तर्फ सगरमाथाको चित्र र दायाँ तर्फ लालीगुराँसको पानी छाप रहेको छ भने नोटको मध्य भागमा नेपालको नक्सा र अशोक स्तम्भको चित्र रहेको छ। साबिकी आकार र रंगमा आएको नयाँ नोटमा अशोक स्तम्भसँगै दृष्टिबीनहरूलाई नोट पहिचानमा सहयोग पुर्याउन छामेर थाहा पाउन सकिने एउटा कालो थोप्ला र बायाँ तर्फ अण्डाकार भित्र सिल्भर मेटालिकमा मायादेवीको चित्र र सुरक्षाका लागि 2 मिलिमिटर चौडाइका सिधा हेर्दा रातो तथा ढल्काएर हेर्दा हरियो रंग देखिने सुरक्षा धागो राखिएको राष्ट्र बैंकले जनाएको छ। गएको असार 24 गते स्थानीय ल्यान्दे खोलामा आएको बाढ़ीले क्षति पुर्याएको रसुवागढ़ी भन्सार कार्यालय सँगैको सुक्खा बन्दरगाहको सरसफाई कार्य शुरू भएको छ। बाढ़ीले बन्दरगाह परिसरमा थुपारेका ढुङ्गा बालुवा काठपात लगायतका वस्तु हटाउने काम शुरू भएको रसुवागढ़ी भन्सार कार्यालयले जनाएको छ। यस्तै बाढ़ीले बगाएको नेपाल चीन जोड्ने मितेरी पुल भएको ठाउँमा निर्माण गरिएको बेली ब्रिजको निर्माण समेत अन्तिम चरणमा पुगेको रसुवागढ़ी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसी प्रसाद भट्टराईले जानकारी दिनुभयो। बाढ़ीले नेपाल चीन जोड्ने मितेरी पुल र बन्दरगाह बगाएपछि हालसम्म रसुवागढ़ी भन्सार नाका सञ्चालनमा आउन सकेको छैन। नेपाल मौरी पालक महासंघले देशभरका 2175 व्यावसायिक मौरी पालक कृषकले मेलिफेरा मौरीबाट वार्षिक 4192 मेट्रिक टन मह उत्पादन गरिरहेको जनाएको छ। महासंघले बिहिबार चितवनमा पत्रकार सम्मेलन गरी अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै नेपालमा 1,15,000 भन्दा बढी गोला मेलिफेरा मौरी व्यावसायिक रूपमा पालिँदै आएको र वार्षिक 4,00,000 मेट्रिक टन भन्दा बढी मह उत्पादन हुँदै आएको जानकारी दिएको हो।
अब खेल समाचार। काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लीग एनपीएल क्रिकेटको बिहिबारको खेलमा जित हासिल गरेसँगै साबिक उपविजेता सुदूरपश्चिम रोयल्स प्लेअफ नजिक पुगेको छ। सुदूरपश्चिमले लुम्बिनी लायन्समाथि 7 विकेटको जित निकाल्दै लगातार चौथो जित समेत दर्ता गराएको हो। लुम्बिनीद्वारा जितका लागि पाएको 144 रनको लक्ष्य सुदूरपश्चिमले 18.2 ओभरमा मात्र 3 विकेटको क्षतिमा पूरा गर्यो। बिहिबारको खेलमा सुदूरपश्चिमका ओपनर विनोद भण्डारीले अर्धशतकीय पारी खेल्दै अभिजित 69 र आरिफ शेखले 37 रन बनाए। यसअघि त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला किर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले 19.4 ओभरमा 143 रनमा अल आउट भयो। लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक 35 र दिलीप नाथले 31 रनको योगदान गर्नुभएक अन्य ब्याट्सम्यानले राम्रो खेल्न सकेनन्। एनपीएल अन्तर्गत बिहिबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई हराउँदै पोखरा एभेन्जर्सले पहिलो जित हात पारेको छ। टीयू क्रिकेट मैदानमै साबिक विजेता जनकपुरलाई 25 रनले हराउँदै पोखराले पहिलो जित हात पारेको हो। टस जितेर ब्याटिङ गरेको पोखराले 20 ओभरमा 6 विकेटको क्षतिमा 155 रन बनायो। पोखराका लागि सुमित वर्माले अर्धशतकीय पारी खेले। उनले 29 बल खेल्ने क्रममा 4 छक्का र 2 चौकाको मद्दतमा अभिजित 50 रन बनाए। यस्तै दिनेश खरेलले 38, पृथ्वीराज दासले 29 तथा एडम रोसिङटनले 24 रन बनाए। बलिङतर्फ जनकपुरका लागि संजय कृष्णमूर्तिले 3 तथा कप्तान अनिल शाह र ललित नारायण राजवंशीले 1-1 विकेट लिए। ब्याटिङतर्फ जनकपुरका वाइनी पारानेलले 20 पटक ब्याटिङ गर्दै अर्धशतकीय पारी खेले पनि जितका लागि पर्याप्त हुन सकेन। उसका लागि संजय कृष्णमूर्तिले 25, माझ सदाकतले 20 रन बनाए भने अन्य ब्याट्सम्यानको प्रदर्शन भने राम्रो भएन। पोखराका लागि विपिन खत्री एक्लैले 4 विकेट लिए। जनकपुर जारी एनपीएलमा खेलेका 3 खेलमा पराजित भएको छ भने समान खेल खेलेको पोखराले पहिलो जित हात पारेको छ। एनपीएलमा शुक्रबार पाउने 12 बजे चितवन राइनोज र काठमाडौँ गोर्खाज बीचको खेल शुरू हुनेछ भने दोस्रो खेलमा दिउँसो 4 बजे विराटनगर किङ्स र कर्णाली याक्स मैदान उत्रदैछन्। अब मौसम। आगामी 24 घण्टामा कोशी मधेस प्रदेश लगायत बागमती प्रदेशको पहाड़ी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभा निर्वाचनमा सेना परिचालनका लागि राष्ट्रपति रामचन्द्र पौडेलको स्वीकृति। निर्वाचनका विषयमा प्रधानमन्त्री सुशीला कार्कीद्वारा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरूसँग छलफल। जेएनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न 283 विरूद्ध मुद्दा दर्ता गरिएको गृहमन्त्री ओम प्रकाश अर्यालद्वारा जानकारी। हङकङको आवासीय भवनहरूमा भएको भीषण आगलागीमा परि मृत्यु हुनेको संख्या 65 पुग्यो। र नेपाल प्रिमियर लीग एनपीएलमा सुदूरपश्चिम रोयल्सको लगातार चौथो जित। पोखराद्वारा जनकपुर 25 रनले पराजित। रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। राति 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।